بسم الله الرحمن الرحيم.
ألف لام را، تلك آيات الكتاب الحكيم. أكان للناس عجبا أن أوحينا إلى رجل منهم أن أنذر الناس وبشر الذين آمنوا أن لهم قدم صدق عند ربهم؟ قال الكافرون إن هذا لساحر مبين. إن ربكم الله الذي خلق السماوات والأرض في ستة أيام ثم استوى على العرش يدبر الأمر، ما شفيع إلا من بعد إذنه، ذلكم الله ربكم فاعبدوه، أفلا تذكرون. إليه مرجعكم جميعا، وعد الله حقا، إنه يبدأ الخلق ثم يعيده ليجزي الذين آمنوا وعملوا الصالحات بالقسط، والذين كفروا لهم شراب من حميم وعذاب أليم بما كانوا يكفرون. هو الذي جعل الشمس ضياء والقمر نورا وقدره منازل لتعلموا عدد السنين والحساب، ما خلق الله ذلك إلا بالحق، يفصل الآيات لقوم يعلمون. إن في اختلاف الليل والنهار وما خلق الله في السماوات والأرض لآيات لقوم يتقون. إن الذين لا يرجون لقاءنا ورضوا بالحياة الدنيا واطمأنوا بها، والذين هم عن آياتنا غافلون، أولئك مأواهم النار بما كانوا يكسبون. إن الذين آمنوا وعملوا الصالحات يهديهم ربهم بإيمانهم، تجري من تحتهم الأنهار في جنات النعيم. دعواهم فيها سبحانك اللهم وتحيتهم فيها سلام، وآخر دعواهم أن الحمد لله رب العالمين.
أعوذ بالله من الشيطان الرجيم. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تيسر وتمم بالخير. ابھی تلاوت سن رہے تھے، آپ میں سے کتنے لوگوں کو سمجھ آ رہی تھی؟ پوری نہیں، میں یہ نہیں کہتی کہ آپ ایک ایک لفظ بتا دیں، لیکن کوئی صرف یہ بتا دے کہ یہ آیتیں کہاں سے تھیں، یا یہ بتا دے کہ اس کا مفہوم کیا تھا. کسی نے غور نہیں کیا نا. بس یہی آج ہمارا ٹاپک ہے کہ جب ہم قرآن پاک پڑھتے ہیں تو ہمیں سمجھ کیوں نہیں آتی. میری اس وقت آواز سن رہے ہیں نا آپ لوگ، صرف آواز سے تو بات نہیں بنتی نا، آپ کو میری لینگویج بھی سمجھ آ رہی ہے. اگر یہاں کوئی ایسی سسٹر ہو کہ جن کو اردو نہیں آتی، تو کیا وہ آپ کی طرح اتنے شوق سے اور اتنی خاموشی سے بیٹھ کے سن سکتی ہیں؟ نہیں سن سکتی نا. تو سوال پیدا ہوتا ہے کہ آپ میری بات سمجھ سکتے ہیں، کہ جس کی بات سمجھے بغیر بھی آپ کا گزارا ہو سکتا ہے. بہت سارے لوگ دنیا میں ایک دوسرے کو نہیں جانتے، میری نہیں سنیں گے، کسی اور کی سن لیں گے. ہاں، لیکن اللہ کی ذات ایک ایسی ذات ہے کہ جس کی بات سنے بغیر ہم میں سے کسی کا گزارا نہیں ہے، کوئی چارہ ہی نہیں ہے۔ چلیے، آپ کی دوستی کوثر سے نہیں ہوئی، ساجدہ سے ہو جائے گی، ساجدہ سے نہیں ہوئی میری سے ہو جائے گی، میری سے نہیں ہوئی مریم سے ہو جائے گی، کسی نہ کسی جگہ ہو جائے گی نا۔ لیکن آپ سوچئے کہ اگر ایک ہی ذات ایسی ہو کہ جس کے ساتھ ایک بندے کا تعلق ہونا ہو، مجھے بغیر اس سے دوستی کر سکتے ہیں اور اپنی بات اس کو بتائے بغیر جس سے ہمارا دل نہ کھلے؟ اللہ کو تو ہر زبان آتی ہے، لیکن ہم نماز میں پڑھتے ہیں التحیات للہ والصلوات والسلام، کیا کہہ، بچپن سے پڑھتے آ رہے ہیں، اور التحیات تو کوئی کہتا ہے، التحیات للہ والصلوات، التحیات کوئی لفظ نہیں عربی کا، التحیات۔ آپ نے ابھی اس نماز سے پہلے کہا، کیا کہا تھا آپ نے، کہتے ہوئے سوچا کچھ، کچھ بولے، غور کیا؟ خیال ہی نہیں آیا، کر کیا رہے؟ اس وقت فکر یہ تھی ہر چولہے پہ ہنڈیاں رکھی ہوئی، جل نہ جائے، ابھی بچے کو لینے جانا ہے، کوئی نہ کوئی غم لگا کے نماز شروع کرتے ہیں، لو جھٹ سے نماز پڑھ لوں پھر نکلنا، اور وہ نماز میں بھی آدھے نکل چکے ہوتے ہیں، حالانکہ ہم نے صرف ایک لفظ التحیات للہ ہے نا، آپ اس کو لکھ کے اپنے نوٹس میں لکھ لیں، صرف اس ایک لفظ میں ہم اللہ تعالیٰ کو کہتے ہیں کہ اللہ میری تمام قولی فعلی مالی عبادات تیرے لیے ہیں۔ قولی عبادات کیا ہے؟ کہ میری زبان بولے گی تو تیری عبادت والی باتیں بولے گی، یعنی عبادت کی جتنی قسمیں زبان سے ادا ہوتی ہیں نا، مثلا ذکر، شکر، تبلیغ، دعویٰ، لوگوں کو اللہ کی طرف بلانا، اپنی زبان سے لوگوں کی مدد کرنا، یہ سب قولی عبادت ہے۔ ہم بولتے ہیں، قرآن کی تلاوت کرتے ہیں، یہ قولی عبادت ہے، حدیث پڑھتے ہیں، یہ قولی عبادت ہے، آپ کسی کا دکھ سنتے ہیں اور اس کو ایک اچھا مشورہ دیتے ہیں، یہ قولی عبادت ہے۔ آپ سامنے دیکھتے ہیں کہ کوئی تکلیف دہ چیز ہے، آپ اس کو دوسرے شخص کو کہتے ہیں کہ ہٹ کے رہنا، ذرا ادھر نقصان نہ ہو، یہ آپ کے قول کی عبادت ہے۔ آپ دور اٹھے ہوئے لوگوں میں صلح کی غرض سے ایک دوسرے کے سامنے دوسرے کی تعریف کرتے ہیں، یہ قولی عبادت ہے۔ آپ کسی کا معاملہ سلجھانے بیٹھتے ہیں، صلح کرا دیتے ہیں، قولی عبادت ہے۔ اور ہم کیا کہتے ہیں، اللہ میری زبان سے جو لفظ بولا جائے گا نا، وہ تیری عبادت کا ہوگا۔ فعلی عبادت، فعل کیا ہے؟ ایکشنز، لمبس، جوارح، میرے جسم کا ایک ایک عضو تیری عبادت کرے گا، میری آنکھیں وہ دیکھیں گی جو تو دکھائے گا، میرے کان وہ سنیں گے جو تو سنائے گا، میری زبان پہ وہی چیز آئے گی جس کا تو نے حکم دیا، کہ بس میں ہر ایکشن وہ کروں گی جو تجھے پسند ہے، میں کوئی تیری نافرمانی کا کام نہیں کروں گی، میں کوئی تیرے دین سے ہٹ کے نہیں رہوں گی، میرا ہر کام تیرے حکموں کے مطابق ہوگا۔ یہ فعلی عبادات ہے۔ مالی عبادات، میرا مال تیرے راستے میں لگے گا، کون سا ہوتا ہے مال؟ صدقہ، خیرات، حج پہ گئے خرچہ ہوا، عمرے پہ گئے خرچ ہوا، آپ نے اپنے لیے کتاب خریدی خرچ ہوا، فیس دی، گاڑی میں پیٹرول ڈالا، کسی کی خدمت کے لیے گئے، یعنی ہر وہ مال جو آپ کا اپنی ذات سے اٹھ کے کسی نہ کسی اچھی کاز میں لگتا ہے، وہ آپ کے مال کی عبادت ہے۔ حتیٰ کہ آپ کے اپنی ذات پہ جو مال لگتا ہے، شوہر بیوی کے منہ میں جو لقمہ ڈالتا ہے، حدیث میں آتا ہے کہ یہ اس کی عبادت ہے، اس کا اس کو اجر ملے گا، صرف ایک لقمہ۔ تو آپ بتائیے کہ مال کا اللہ کے راستے میں لگنا اور کہنا کہ اللہ لگائیں گے، ہم کہتے ہیں دن میں کم از کم آپ دیکھیے تو دوسرے اور چوتھے تشہد کو آپ اگر جوڑ کے دیکھ لیجئے تو کم سے کم، کم سے کم 17 بار تو ہم کہتے ہی ہیں، 17 رکعتیں ہوتی ہیں، اس سے کم و بیش بھی کہتے ہیں، کیونکہ جب 4 رکعتیں پڑھتے ہیں تو اس میں 2 دفعہ کہہ رہے ہیں، یا اس سے کم بھی، چلیے آگے پیچھے کر کے دیکھ لے، 10 دفعہ تو ہم کہتے ہی ہیں کہ التحیات للہ، لیکن کس دل پہ کوئی جوں رینگتی، کس دل پہ کوئی اثر ہوتا ہے، کن کانوں پہ کوئی جوں رینگتی ہے؟ ایسے نہیں لگتا کہ ایک روبوٹ کی طرح ہم عبادات کرتے آتے ہیں؟ ابھی کچھ دن پہلے کی بات ہے کہ ہم سب رمضان میں تھے، फिर हमने कितने रोज़े रखे, कितनी सहरियाँ जागे, कितनी तरावियाँ पढ़ी मस्जिदों में जाके, इफ्तारियाँ करवाईं, कितना कुरान सुना। दौरे कुरान की सूरत में एक दिन में लाखों नेकियाँ हमारे नामे अमाल में गईं, दस दस के ज़रब के साथ एक एक लफ्ज़ की। लेकिन आज आप देख लीजिए, अगर आप जाके आज बैलेंस चेक कीजिएगा, कैसे करते हैं? नेट बैंकिंग से। पहले तो जाके पूछते होंगे ना कि मेरे अकाउंट में कितना है। आज चंद डिजिट डालिए, पता लग जाता है कि आपके अकाउंट में कितना है। इस महीने मेरे अकाउंट में कितनी मनी आई, जाके देख लेते हैं। तो आप भी ज़रा जाके आज अपनी नेकियों के अकाउंट में और गुनाहों के दोनों में देखिएगा कि इस महीने में मेरी नेकियाँ कितनी आई। रमज़ान में कितनी थी, मेरा लम सब का ओवरफ्लो हो जाता होगा अकाउंट, और गुनाहों के साथ डिलीट है। आप इसको यूँ समझे कि जैसे एक होते इनकम और एक होते एक्सपेंसेस, ऐसे ही है ना। गए चेक्स बहुत आते, लाखों भी आ सकते हैं एक महीने में, लेकिन बैंक में कुछ नहीं होगा। भला क्यों कि लाखों आए और 1.25 लाख खर्च हो गए, बल्कि आप तो क्रेडिट पे आ गए, खर्चा है ही कोई नहीं। आपने जितने खर्च किए, जितने जमा किए, उससे ज़्यादा आपके एक्सपेंसेस थे। अब चाहे 1 लाख रुपया भी बैंक में होगा ना, तो आप अमीर नहीं होंगे। इसी को समझ लें थोड़ी सी मिसाल से। हम जो नेकी करते हैं ना, हर नेकी छोटी से बड़ी, ये हमारी नेकियों के बैंक में, आप कह लीजिए कि हमारे एक आखिरा बैंक है, आखिरत में इसकी बैलेंस हमारे काम आनी है। नेकी करते हैं ना, तो उस नेकी की सूरत में हमारे बैंक में डिपॉजिट्स हो रहे हैं। नमाज पढ़ी, रोज़ा रखा, किसी का दिल खुश किया, घर साफ़ किया, शोहर को खुश किया, बच्चों को देखा भला, सारा दिन माशाल्लाह यूँ चेक्स जाते हैं हमारे। लेकिन साथ ही साथ जो गुनाह करते हैं ना, हर गुनाह को आप लिख लीजिए अपने पास, ये एक एक्सपेंस है जिसने मेरी नेकी को खर्च कर देना। अब आप सोचिए, एक तरफ से तो खूब इनकम जा रही है और दूसरी तरफ से एक्सपेंसेस भी उतने ही है, अब क्या होगा? आप कहे ना, मैंने माशाल्लाह इस साल उमरा भी किया, 30 रोज़े भी रखे, 10 दिनों का एतकाफ भी किया। ज़ाहिर उमरे पे गए तो कई हज़ार रुपया या पाउंड्स भी लग गए होंगे आपके, लेकिन एंड पे देखना क्या है कि बैंक में बचा क्या है? कैसे बचता है? सब कुछ गया, वो कहे फरिश्ते कहेंगे बिल्कुल गया, हमने कब मना किया, आया था, बहुत आया था, तो दिख क्यों नहीं रहा? वो कहेंगे इधर आओ तुम्हें दिखाते हैं, ये देखो तुम्हारे सारे एक्सपेंसेस, तुम्हारी गिफ्तें, तुम्हारी चुगलियाँ, तुम्हारी बदतमीज़ियाँ, तुम्हारी मामलात में ख़राबियाँ, इन सब ने तुम्हारी वो नेकियाँ यूटिलाइज़ कर ली। और एंड ऑफ द डे अल्लाह के नबी सल्लम ने फरमाया, क्या तुम जानते हो कि मेरी उम्मत का मुफलिस कौन है? सहाबा किराम ने कहा कि जिसके पास दिरहम और दीनार ना हो वो मुफलिस होगा। तो आपने फरमाया, नहीं, इन्ना मुफलिसु मिन उम्मती, बेशक मेरी उम्मत का मुफलिस, मुफलिस समझते हैं ना, हैंड टू माउथ, वो शख्स है कि जिसके पास क़यामत के दिन बहुत सारी नेकियाँ होंगी, आएगा ढेर लगा हुआ। आप अपनी इमेजिनेशन में सोचे कि एक शख्स खड़ा है और उसके पास एक हीप ऑफ गुड डीड्स है, बड़ा खुश होगा कि पता नहीं आज तो जन्नत का कौन सा दर्जा मिलने वाला है। लेकिन इतने में फरमाया कि लोग आएंगे, एक शख्स है, कद या तीरा चलो, एक आदमी आएगा, कद शतम, जिसको इसने गाली दी थी। वाकई अल्लाह ताला से कहेगा, अल्लाह ताला इस बंदे ने कल मुझे गाली दी थी, मुझे आज बदला दिलाए। अब आज ये बदला नहीं है कि तुम भी जवाब में गाली दे लो, दुनिया में मुमकिन था। अब क्या है, उसकी कुछ अच्छी नेकियां इसको दे दी जाएंगी, वो खुशी खुशी चला जाएगा, और क्या चाहिए। ये तो ऐसे ही है कि जैसे देखे कि आपने किसी के पैसे देने और आपने नहीं दिए, तो वो आपसे घर की चाबियाँ ले ले, फ़ायदा ही है ना। पैसे तो पड़े रहने थे जितने होते, घर की चाबियाँ ली हैं, 2-4 साल में घर डबल हो जाएगा, सोना दे दें आप उसको अपना, वो कैसा बढ़ेगा ना, उस दिन तो उसकी बाछें खिल जाएंगी। ख्वाहिश करेगा इंसान के लोगों ने मुझे सताया हो, लोगों ने मेरी हिबतें की हो, लोगों ने मुझे फ़ायदे दिए हों। फ़ायदे होते हैं, हसन बसरी रहमतुल्लाह के बारे में आता है, ताबईन में से थे, इनके बारे में आता है कि इनको पता चला कि किसी शख्स ने इनकी हिबत की है, बुराई की है, तो इन्होंने बाज़ार से एक टोकरी मंगाई, उसमें खूब अच्छे फल रखे, खाने की चीज़ें बड़े खूबसूरत तरीके से सजा के उस बंदे को तोहफे में भेजी, कहा कि मेरी तरफ से एक अदना सा हदिया कबूल कीजिए, जो आपने मुझे दिया वो तो मैं नहीं दे सकता आपको, लेकिन उसके बदले में ये थोड़ा सा कबूल करें। मतलब क्या था? कि आपने तो मुझे अपनी नेकियां दे दी हैं, तो मैं वो नहीं कर सकता, लेकिन कुछ आपको इसका अल्टरनेट दे दूँ। सोचिए, और ख़ास तौर पे जब हमारी नेकियां उनके खाते में चले जाएं जिनकी बुराई करते हो। मसलन सास, आप सास की बुराई करते रहे, क्यामत के दिन पता चला आपकी सारी तहज्जुदें सास ले गई, क्या करेंगे? एक किसी का कॉल है, कहते हैं कि अगर तूने गीबत करनी है ना, तो तेरी गीबत की हकदार तेरी माँ है। क्यों? क्योंकि तेरे बाद तेरी नेकियों की हकदार तेरी माँ ही है। कि जैसे औलाद के पास ही जाता है ना, औलाद अगर कुछ उसको कुछ हो तो उसका माल माँ बाप को मिल जाता है ना। बिल्कुल यही है कि करनी है गीबत तो माँ बाप की करो, ताकि तुम्हारी नेकियाँ गैर घर में तो ना जाए, अपनी माँ के पास रहें।